नेपाल दर्पणमा साथी सुनिता पहरीसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
चाँडो भन्दा चाँडो चुनाव घोषणा गर्न सरकारलाई निर्वाचन आयोगको आग्रह। सबै दलको सहमतिमा वैशाख अन्तिममा चुनाव गर्ने प्रधानमन्त्रीको भनाई।
क्याम्पसहरूमा सोभियु चुनावको रौनक बढ्दै अब ढुङ्गा मुडा नगर्ने र शैक्षिक विकासमा लाग्ने विद्यार्थी नेताहरूको प्रतिबद्धता।
विगतको विकृतिपूर्ण स्वतन्त्र विद्यार्थी युनियन अहिले पनि हामीले चाहिएको होइन भनेका छौं। नेपालको संविधान निर्माण भइसकेपछि युवाहरूको बीचमा सहकार्य गर्नको निम्ति अहिले हामीलाई स्वतन्त्र विद्यार्थी युनियन चाहिएको छ।
सरकारले भूकम्प प्रभावितलाई घर बनाउन दिएको सहुलियत रकम सदुपयोग हुन सकेन। पहिलो किस्ता बुझ्ने 80% घर बनाउनै थालेनन्।
खाएको त छैन त पैसा, एक मुखा नै हालेको छैन है खानु। जति छ सबै छ, अब यहाँ गाह्रो लाएर उठाउँछु सिधा पारेर।
कुष्ठरोग नियन्त्रणका लागि समावेशी अवधारणा, प्रयत्न र प्रतिबद्धता जनाउनु पर्ने। कुष्ठरोगी प्रतिको हे भावना हटाउन विश्व स्वास्थ्य संगठनको अपील।
र पुलिसलाई हराउँदै एनआरटी झापा गोल्ड कपको क्वार्टर फाइनलमा अस्ट्रेलियन ओपन टेनिसको उपाधि रोजर फेडेररलाई।
आठौं ग्रामीण स्वास्थ्य कर्मी सम्मेलन सम्बन्धी सूचना।
विगतका वर्षमा झैं यस वर्ष पनि राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र तथा निक साइमन्स इन्स्टिच्युटको संयुक्त आयोजनामा यही मार्च 21 23 काठमाडौँमा 3 दिने 8 ग्रामीण स्वास्थ्य कर्मीहरूको सम्मेलन हुँदैछ। सो सम्मेलनमा भाग लिन इच्छुक डाक्टर, नर्स तथा प्यारामेडिक्सहरूले आफूले काम गर्दाको अनुभव संगालेर तयार गरेको केस स्टोरी राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र टेकु वा निक साइमन्स इन्स्टिच्युट सानेपा पोस्ट बक्स नम्बर 8975 ईपीसी 1813 यही जनवरी महिनाको अन्तिमसम्ममा पठाउन अनुरोध गरिन्छ। छनौट गरिएका केस स्टोरीहरूलाई सम्मेलनमा भाग लिन आमन्त्रण गरिनेछ। साथै केस स्टोरीको नमूना सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालयमा पठाइसकेको छ।
थप जानकारीका लागि फोन नम्बर 01-5537-175, 55-54-214, 55-20-322, 55-24-782 सम्पर्क गर्नुहोला।
प्रांगारिक कृषि पद्धतिको अवलम्बन, पर्यावरण संरक्षण र स्वस्थ जीवन भन्ने नाराका साथ यही माघ 21 गतेदेखि 24 गतेसम्म कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिका महेन्द्रनगर मालपोत कार्यालयको दक्षिणतर्फ अवस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रांगणमा सञ्चालन हुने 10 राष्ट्रिय प्रांगारिक कृषि मेला प्रदर्शनी 2073 सहभागी बनौ, अवलोकन गरौं, प्रांगारिक कृषि सम्बन्धी जानकारी लिई उत्पादन वृद्धि गरौं, देशलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउँदै निर्यात प्रवर्धनमा सहयोग गर्न सम्पूर्ण कृषक कम्पनी एग्रोभेट कृषक समूह सहकारी संघ संस्था र महिला तथा सज्जनवृन्दमा हार्दिक अनुरोध गर्दछौ।
मेला प्रदर्शनीको आकर्षणहरू देशको विभिन्न भागमा उत्पादित प्रांगारिक कृषि उपजहरूको प्रदर्शन एवं प्रतियोगिता, बाली उपचार तथा माटो परीक्षण शिविर,
प्रांगारिक कृषि वस्तुहरूको खरिद बिक्री, खेती प्रविधि प्रदर्शन, सांस्कृतिक कार्यक्रम तथा अन्तर्क्रिया गोष्ठी,
प्रवेश निशुल्क तथा स्टल पनि निशुल्क उपलब्ध गराइने।
आयोजक कृषि व्यवसाय प्रवर्धन कार्यक्रम हरिहर भवन ललितपुर। फोन 01-50-10-026। सुदूरपश्चिमाञ्चल क्षेत्रीय कृषि निर्देशनालय दिपायल डोटी। फोन 0-94-440-187। जिल्ला कृषि विकास कार्यालय कञ्चनपुर। फोन 0-79-522-183।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौं पूरा खबर। प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले चाँडोभन्दा चाँडो स्थानीय तहको चुनावको मिति घोषणा गर्न सरकारलाई आग्रह गर्नुभएको छ। प्रधानमन्त्री पुष्पकमल दाल प्रचण्डलाई बालुवाटारमा भेटेर प्रमुख आयुक्त यादवले वर्षा अघि चुनाव गर्नका लागि सरकारले छिटो मिति तय गर्नुपर्ने बताउनुभयो। जवाफमा प्रधानमन्त्री दाहालले राजनीतिक सहमतिका आधारमा आउँदो जेठको पहिलो साताभित्रै चुनाव गर्ने गरी मिति घोषणाको तयारीमा सरकार रहेको बताउनुभयो। प्रधानमन्त्रीले कुनै पनि हालतमा चुनाव नरोकिने बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रमुख आयुक्त यादवले निर्वाचन कानून, मिति घोषणा हुँदा र नहुँदाको जटिलता, निर्वाचनका लागि गर्नुपर्ने प्राथमिकताका काम कारवाही बारे प्रधानमन्त्रीसित आज कुराकानी भएको जानकारी दिनुभयो।
निर्वाचन आयोगले अब हरेक वर्ष फागुन 7 गतेलाई निर्वाचन दिवसको रूपमा मनाउने भएको छ। नेपालमा पहिलो पटक 2015 साल फागुन 7 गते आम निर्वाचन भएकोले त्यही दिनको सम्झनामा आयोगले दिवस मनाउने निर्णय गरेको हो। आवधिक निर्वाचन प्रारम्भ भएको 58 वर्षपछि आयोगले पहिलो पटक यो वर्ष भव्यताका साथ दिवस मनाउने तयारी गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनले नहुने भन्दै संविधान पुनर्लेखन नै गर्नुपर्ने माग गर्नुभएको छ। रामरिजन यादवले लेखेको ब्ल्याकआउट शीर्षकको पुस्तक विमोचन कार्यक्रममा यादवले आफूहरूले अहिले संशोधनको माग गरे पनि संविधानमा धेरै त्रुटि रहेकाले अन्तिम विकल्प पुनर्लेखन नै रहेको बताउनुभयो। त्यसैले अहिलेको संशोधन प्रस्ताव पारित भए पनि नभए पनि आन्दोलन नरोकिने यादवले बताउनुभयो।
यस्तै उप प्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले प्रतिपक्षी दल नेकपा एमाले हिमाल पहाड र मधेसको दूरी बढ़ाउन खोजेको आरोप लगाउनु भएको छ। पर्वतको कुस्मामा शहीद स्मारक माविको रजत जयन्ती कार्यक्रममा उहाँले पछिल्लो समय एमाले संशोधनको विषयमा गरेको खतरनाक राजनीतिले देशमा समेत समस्या ल्याएको आरोप लगाउनुभयो।
अन्तर्राष्ट्रिय मान्यता र सम्झौता विपरीत भारतले महोत्तरीको मटिहानीसँग जोड़िएको भारतीय शहर मदवापुरमा 10 गजामै पक्की सड़क र नाला निर्माण गरेको छ। 10 गजाबाट दुवैतिर 30 मिटरसम्म कुनै पनि भौतिक संरचना निर्माण गर्न नपाइने अन्तर्राष्ट्रिय मान्यता र सम्झौता रहे पनि भारतले मटिहानी र मदवापुरको बीचमा 10 गजा मिचेर पक्की संरचना निर्माण गरेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवले जानकारी दिनुभयो। भारतीय पक्षले मटिहानी गाविस 8 मा 10 गजा क्षेत्रमा 7.31 मिटर 10 गजा मिचेर पक्की सड़क र नाला निर्माण गरेको छ। भारतले 10 गजा मिचेर भौतिक संरचना बनाउन लागेको जानकारी पाएपछि सशस्त्र प्रहरीको बेस क्याम्प मटिहानीले गएको पुस 23 गते नै काम रोकेको सशस्त्र प्रहरी उपरीक्षक प्रकाश श्रेष्ठले जानकारी दिनुभयो।
जनता आवास कार्यक्रम अन्तर्गत चालू आर्थिक वर्षमा मोरङ र सुनसरीमा 1600 आवास गृह निर्माण गरिने भएको छ। मोरङमा 800 र सुनसरीमा 800 आवास गृह निर्माण गरिनेछ। सरकारले भवन निर्माणका लागि छनौट भएका प्रत्येक परिवारलाई 2,12,000 रूपियाँका दरले 4 किस्तामा रकम उपलब्ध गराउनेछ। जग खन्न 25%, त्यसपछिको काम गरेपछि 35%, इटाको गाह्रो निर्माणका लागि 30% र जस्ताको छाना निर्माणका लागि 10% रकम दिइनेछ। शहरी विकास तथा भवन निर्माण कार्यालय मोरङका प्रमुख श्याम किशोर सिंहका अनुसार मोरङमा छनौट भएका दलित समुदायका मुसहर, डुम, सरवरिया लगायतका जातिका साथै अति विपन्न जातिका परिवारले घर बनाउन रकम पाउनेछन्। सुनसरीमा परिवार छनौटको काम भइरहेको छ।
नेपालमा कुष्ठरोग निवारणको घोषणा गरेको 7 वर्ष बितिसके पनि अझै जोखिम भने उस्तै रहेको डाक्टरहरूले बताएका छन्। हरेक वर्ष कुष्ठरोगका नयाँ बिरामी देखिएकाले निवारणमा चुनौती थपिँदै गएको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद ढकालले बताउनुभयो। उहाँका अनुसार हरेक वर्ष 3,000 नयाँ बिरामी थपिने गरेका छन्। रोग लाग्ने बित्तिकै उपचारमा नजाँदा अरूमा पनि फैलिने खतरा समेत बढ़ेको छ। समयमै कुष्ठरोग उपचार गरौं, अपाङ्गता हुनबाट बचौं भन्ने नाराका साथ आज विश्व कुष्ठरोग निवारण दिवस मनाइएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ग्राण्डी अस्पताल पुगेर उपचाररत नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहको स्वास्थ्य स्थितिबारे जानकारी लिनुभएको छ। 81 वर्षीय सिंह सुगर र फोक्सोमा पानी जम्ने लगायत समस्याका कारण 4 दिनदेखि ग्राण्डी अस्पतालमा उपचार गराइरहनु भएको छ। भेटमा प्रधानमन्त्रीले नेता सिंहको उपचारमा सरकारले सहयोग गर्ने बताउनुभयो। सिंहको स्वास्थ्यमा क्रमिक सुधार हुँदै आएको अस्पतालले जनाएको छ।
राष्ट्रिय मानवाधिकार आयोगले रोल्पामा द्वन्द्वकालीन समयमा भएका घटनाको अनुसन्धान अघि बढ़ाएको छ। आयोगको क्षेत्रीय कार्यालय नेपालगंजबाट मानवाधिकार अधिकृत टंक खनालको नेतृत्वको टोलीले द्वन्द्व पीड़ित परिवार प्रत्यक्षदर्शीसँग भेटघाट गरी घटनाको अनुसन्धान गरेको हो। द्वन्द्वकालीन समयमा बेपत्ता, हत्या, विस्थापित, धम्की, चन्दा, आतंक र घाइते तथा अंगभंग भएको भन्दै छानबिन र न्यायका लागि आयोगमा दर्ता भएका पीड़ितहरूको उजुरीका सम्बन्धमा अनुसन्धान गरिएको मानवाधिकार अधिकृत खनालले जानकारी दिनुभयो।
देशभक्त युवा समाजले तयार पारेको ठूलो राष्ट्रिय झण्डा आज काठमाण्डुको माइतीघर मण्डलामा फहराइएको छ। समाजले तयार पारेको 10 मिटर अग्लो र 7.5 मिटर चौडाईको नेपालको राष्ट्रिय झण्डाको एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रकवि माधव घिमिरेले झण्डोत्तोलन गर्नुभएको थियो। शहीद दिवसको अवसर पारेर झण्डा फहराइएको समाजका अध्यक्ष नारायण प्रसाद ढुंगानाले जानकारी दिनुभयो।
कक्षा 11 र 12 को बोर्ड परीक्षा वैशाखमा हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक सूचना निकालेर 12 कक्षाको परीक्षा वैशाख 10 गतेदेखि र 11 कक्षाको परीक्षा वैशाख 24 गतेदेखि हुने जानकारी दिएको छ। साधारण तथा प्राविधिक विषय समूह तर्फको नियमित तथा आंशिक परीक्षार्थी परीक्षामा सम्मिलित हुने बोर्डले जनाएको छ। बोर्डले सार्वजनिक गरेको परीक्षा तालिका उज्यालो अनलाइनमा हेर्न सकिनेछ।
भूमि सुधार तथा व्यवस्था मन्त्री विक्रम बहादुर पाण्डेलाई पितृशोक परेको छ। उहाँका पिता चन्द्रराज पाण्डेको 97 वर्षको उमेरमा आज बिहान निधन भएको हो। उच्च रक्तचाप र मधुमेहबाट पीड़ित पाण्डेको बुढा नीलकण्ठ स्थित निवासमा निधन भएको उहाँको परिवारले जानकारी दिएको छ।
पोखराको पारदीमा चलिरहेको नेपाल साहित्य महोत्सवको तेस्रो दिन आज 11 सेसन भएका छन्। बेलुकी वहा गजल शीर्षकमा भएको गजल वाचनको कार्यक्रम आजको विशेष रह्यो। महोत्सव भोलि सकिनेछ। सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
मुनि धा उपरान्त सतीदेवीको अङ्गहरू पतन हुने क्रममा चन्द्रागिरीमा पुगेपछि भाल अर्थात् निधार पतन भयो र भालेश्वर महादेवको उत्पत्ति भयो। यही ठाउँबाट पृथ्वी नारायण शाहले नेपाल एकीकरण गर्छु भनेर चिताएका थिए, बुझिस् नाति। सेल्फी जहिले पनि फेसबुक होइन, यति राम्रो चन्द्रागिरी पहाडमा आएपछि त म पनि एउटा सेल्फी खिचेर फेसबुकमा पोस्ट गर्छु।
चन्द्रागिरी हिल्स लिमिटेड, हुन्छ पुरा चिताएको कुरा।
ओहो नातिनी त 6 महिना पुरा भएर आज भात खुवाइ गर्ने दिन पनि भइसकेछ। छोरीलाई सुनौलो 1000 दिनसम्म विशेष स्याहार सुसार गर्नु, उनको राम्रो शारीरिक वृद्धि र मानसिक विकास गर्न 3 वर्षको जन्मान्तर राख्नु। हाम्री नातिनी त कति स्मार्ट छ।
हो आमा, छोरीकै वृद्धि विकासको लागि हामीले परिवार नियोजनको स्मार्ट छनौट गरिसक्यौँ।
मैले आईसीडी लगाइसके र हामी त ढुक्क छौँ। पछि अर्को बच्चा जन्माउने चाहना भएमा सजिलै झिक्न सकिन्छ नि।
जन्मान्तर गरी बच्चाको राम्रो स्याहार सुसार गर्नुको लागि परिवार नियोजनका साधनहरू धेरै छन्। तपाईँलाई उपयुक्त हुने स्मार्ट छनौट गर्नुहोस्। परिवार नियोजन स्मार्ट बन्छ जीवन। सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौँ।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
जन जनको आवाज, घर घरको आवाज, हामी सबै नेपालीको आवाज, नेपाल टेलिकम, राष्ट्रको संचार।
उज्यालो क्विज, आजको प्रश्न।
नेपालको सबैभन्दा लामो नदी कुन हो?
ए महाकाली, बी कर्णाली।
यसको उत्तर तपाईँ आफ्नो मोबाइलको मेसेज बक्समा गई क्विजको छोटकरी रूप QZ टाइप गरी एक स्पेस दिएर सही अप्सन ए वा बी टाइप गरी 35566 SMS गर्नुहोस्।
सही उत्तर दिने मध्ये कम्प्युटरले छानेको एकजनाको लागि चन्द्रागिरी केबलकारको टिकट पुरस्कार स्वरूप दिइनेछ।
सही उत्तरका लागि भोलि बिहान 6:30 बजे प्रसारण हुने कार्यक्रम उज्यालो फल्चा सुन्न नबिर्सनुहोला।
उज्यालो क्विजका साथमा यो हो चन्द्रागिरी।
त तपाईं अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले चाँडोभन्दा चाँडो चुनाव घोषणा गर्न सरकारलाई निर्वाचन आयोगको आग्रह, संविधान पुनर्लेखन नै गर्नुपर्ने संघीय फोरमका अध्यक्ष यादवको माग, भारतले महोत्तरीको मटिहानीमा 10 गजा नै मिचेर पक्की सड़क र नाला बनायो लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, स्वतन्त्र विद्यार्थी युनियन सोभियो चुनावको तालिका सार्वजनिक भएसँगै क्याम्पसहरूमा चुनावी सरगर्मी बढ़ेको छ। विद्यार्थी संगठनहरूको ध्यान चुनावतिर केन्द्रित भइरहेका बेला सोभियो राजनीति गर्नका लागि मात्रै सक्रिय रहेको तर शैक्षिक गतिविधिमा निष्क्रिय रहेको भन्दै चौतर्फी आलोचना हुन थालेको छ। केहीले त यसको औचित्य नै नभएकाले खारेज गर्नुपर्ने माग गरेका छन्। तर विद्यार्थी संगठनहरूले भने आजसम्म परिवर्तनको लागि लड़ेको र अब भने विद्यार्थीको हक हितका लागि लड्ने भन्दै सोभियो चुनावको महत्व बढ़दै गएको बताएका छन्। अर्जुन पोखरेलको रिपोर्ट।
आउँदो फागुन 14 गते चुनाव गर्ने गरी त्रिभुवन विश्वविद्यालयले तालिका सार्वजनिक गरेसँगै क्याम्पसका भित्ताहरू नाराले रंगिएका छन्। विद्यार्थी संगठनका झण्डा फहराइएका छन्। वरपरका चिया पसलमा पनि चुनावकै गफगाफ चलिरहेका छन्। तर यसरी तामझाम गरेर गरिने सोभियो चुनावले विद्यार्थीलाई ढुङ्गामुढा मात्रै गर्न सिकाएको भन्ने गुनासो पनि भइरहेको छ। तर आजसम्म राजनीतिक परिवर्तनको लागि विद्यार्थी लड्नु परेकाले विद्यार्थीको हकितमा ध्यान पुरै जान नपाएको बताउनुहुन्छ अखिल क्रान्तिकारीका वरिष्ठ उपाध्यक्ष रञ्जित तामाङ।
विगतमा स्वतन्त्र विद्यार्थी युनियन भनेको विद्यार्थीको हकित र अधिकारको पक्षमा लड्ने र राजनीतिक स्वतन्त्रताको लागि लड्ने भन्ने यसको मूल भाव थियो। तर यो राजनीतिक आन्दोलनमा ढुङ्गा हान्ने, टायर बाल्ने, राजनीतिक आन्दोलनको माग गर्ने, राजतन्त्रको विरोध गर्ने, गणतन्त्रको नारा लगाउँदा लगाउँदै यो आन्दोलन चाहिँ विभिन्न ढङ्गबाट विकृतिमा गयो। यो गुण्डागर्दीको थलो, भ्रष्टाचारको थलो, विभिन्न प्रकारका गैर विद्यार्थीहरूको थलो बन्न गयो। त्यसैले गर्दा त्यो सोभियोले विद्यार्थीको हकित र अधिकारको पक्षमा होइन, त्यसको विरुद्धमा काम गर्यो। त्यसैले हामीले यो सोभियो पुरानो प्रकारको होइन, नयाँ प्रकारको सोभियो भनेका हौँ र त्यो अनुसार अब सोभियो निर्वाचन हुँदैछ।
क्याम्पसहरूमा सहज र सुलभ पढाइको लागि पहल गर्ने, सरसफाई, अतिरिक्त क्रियाकलाप गर्ने, विद्यार्थीलाई सृजनात्मक बनाउने र पढ़ाईलाई नै जोड़ दिने सोभियोको काम हो। तर ढुङ्गामुढा तथा झैझगडा गर्ने, माओपार्टीले भनेको मात्रै मान्ने, शैक्षिक भन्दा राजनीतिका गफ नै बढ़ी दिने, क्याम्पसमा प्राध्यापक र कर्मचारीको सरुवा बढुवामा हस्तक्षेप गर्ने अनि विद्यार्थीको हकितका लागि आएको पैसा हिनामिना गर्ने प्रवृत्ति बढेपछि सोभियोको औचित्यमाथि प्रश्न समेत उठ्न थाल्यो। यसको बचाउ गर्न विद्यार्थी संगठनहरूलाई अहिले हम्मे परेको छ। अनेरा सोभियोकी अध्यक्ष नवीना लामा पनि राजनीतिक अस्थिरताकै कारण सोभियोले विद्यार्थी हकितको लागि काम गर्न नसकेको बताउनुहुन्छ।
त्यो हाम्रो बाध्यता र विभिन्न खालको राजनीतिक मुद्दाहरू अगाडि थियो। देश रहन्छ कि रहँदैन भन्ने परिस्थितिमा चाहिँ हामीले राजनीतिक मुद्दालाई नै केन्द्रित थियो। त्यसकारण यो स्वाभाविक प्रश्न पनि छ। तर आज हामी के छौँ भने विद्यार्थीको मुद्दाहरूलाई हामीले प्राथमिकता लानुपर्छ। त्यसकारण यो एउटा मिनी पार्लियामेन्ट्री इलेक्सन हो। हामीले कुनै पनि कस्टमा विद्यार्थीले जे भन्छ हामी त्यो गर्न चाहन्छौँ।
आउँदो फागुन 14 गते त्रिविका 100 आङ्गिक क्याम्पस, सम्बन्धन पाएका क्याम्पस, सामुदायिक क्याम्पस र निजी संस्थाका विद्यार्थीले नयाँ नेतृत्वको लागि भोट हाल्दैछन्। आङ्गिक क्याम्पसमा मात्रै 1,00,000 भन्दा धेरै मतदाता हुनेछन्। भोट तान्नकै लागि भए पनि जुन उद्देश्यले सोभियोको स्थापना भएको थियो त्यसलाई बचाउँछौ भन्न विद्यार्थी नेताहरूले छाडेका छैनन्। नेपाल विद्यार्थी संघका अध्यक्ष नयन सिंह महर।
वान म्यान भन्ने यदि सपना हो भने त्यो लिडरसिपका माध्यमले हुन्छ। त्यो लिडरसिप बिल्डिङ गर्ने ठाउँ हो। शिक्षामा जति हामीले एजेन्डा उठाएका थियौँ, स्वतन्त्र विद्यार्थी युनियनका माध्यमले राजनीतिक एउटा एजेन्डा थियो र अर्को शैक्षिक एजेन्डा थियो। लिडरसिप नेतृत्व विकासका लागि पनि स्वतन्त्र विद्यार्थी युनियनको चुनाव चाहियो।
हरेक 2-2 वर्षमा हुनुपर्ने भए पनि 8 वर्षसम्म हुन नसकेको सोभियो चुनाव हुन लाग्दा विद्यार्थीहरू उत्साहित छन्। अबको सोभियोको नेतृत्वले राजनीति भन्दा शैक्षिक विकासलाई महत्व दिन सकोस् भन्ने सबैको चाहना हो।
सोभियो चुनावको यो प्रसंगपछि अब चाहिँ अनुदान बुझेर पनि घर नबनाउने भूकम्प प्रभावितका कुरा। सरकारले भूकम्प गएको 2 वर्षभित्र सबै प्रभावितको घर बनाइसक्ने प्रतिबद्धता जनाए पनि पूरा हुने छाँट छैन। भूकम्प गएको 2 वर्ष पुग्न मात्रै 3 महिना बाँकी छ। राष्ट्रिय पुननिर्माण प्राधिकरणले पोहोर फागुन 30 गतेदेखि अनुदान वितरण थालेको हो र अहिलेसम्म झन्नै 5,05,000 अनुदानको पहिलो किस्ता लिएका छन्। पहिलो किस्ता लिएर जग खन्नेर त्यसपछि दोस्रो किस्ता पाउने 1,000 पनि पुगेका छैनन्। सरकारले घर बनाउन दिएको सहुलियत रकम किन सदुपयोग हुन सकेको छैन त? जिल्ला सहकर्मीहरूको सहयोगमा मदन पौड्यालको रिपोर्ट।
50,000 घर भत्काई अब त्यहाँ गएर लाउँछु, खाएको त छैन त्यो पैसा, एक मुखा नै हाले छैन है खानु। जति छ सबै छ तर घर पनि भत्काइन, अब यहाँ गाह्रो लाएर उठाउँछु सिधा पारेर।
सिन्धुली कमलामाई नगरपालिका नौकी जानुका खड्का। घर बनाउन सुरुमा जगका लागि घडेरी सम्याउनु पर्ने हुन्छ, तर पुरानै घरको ढुङ्गा माटो सोर्दा नै अनुदानको पहिलो किस्ता सकियो। त्यसमाथि जग राख्ने घडेरीको सतह नै मिलाउन गाह्रो भयो। सरकारले भने जस्तो गरी भूकम्प प्रतिरोधी घर बनाउन समस्या छ भन्नुहुन्छ दोलखा भीमेश्वर नगरपालिका बारकी मेनुका तामाङ।
घर बनाउनेले अब दोस्रो किस्ता 1.5 लाख पनि लिन आँटिसक्यो। अब हाम्रो चाहिँ त्यही पनि झिकेर ब्याङ्क खातामै राखिरहेको छ। अब त्यति पैसाले पनि हामीले घर बनाउनुलाई आँट्ने सुर छैन, आँट्नु पनि सकिँदैन, आँटेको पनि छैन। अब के चाहिँ गर्ने होला त हामीले?
पहिलो किस्ताले जग हालेपछि मात्र दोस्रो किस्ता पाइने भएकाले प्रभावितले जतिसक्दो छिटो काम थाल्नु पर्ने हो। तर 1 लाख घर निर्माण चरणमै भए पनि धेरै प्रभावित अझै अलमलमै छन्। कतिपय जिल्लाका विकट क्षेत्रमा घरका डिजाइन बारे जानकारी नै पुगेको छैन। सरकारले खटाएका प्राविधिकले पनि सबैलाई सल्लाह दिन सकेका छैनन्। त्यो सँगै घर बनाउन चाहिने दक्ष कामदार र निर्माण सामग्रीको अभाव उस्तै चर्को छ। गोरखा हम्सपुर पाँचका दीर्घबहादुर अधिकारी।
राम्रोसँग बस्ने अवस्थालाई चाहिँ अब टिन जस्ताले भारेर पनि त्यो गर्नुपर्ने अहिले अहिले त्यसलाई चाहिँ के भन्दाखेरि हामीहरूको यो काम ठाउँ अनुसार अब कर्मी नै सिद्धिन्द नपाउने।
अनुदानको पहिलो किस्ता नपाउँदा अस्थायी टहरामै बाँच्छ भन्ने प्रभावितले अहिले कामदार, घरको नक्सा, प्राविधिकको सल्लाहको अभाव लगायतका समस्या झेलिरहेका छन्। समस्याकै कारण अनुदानको पैसाले थोरै मात्रै घर बन्दैछन्। कतिपयले घर बनाउन लिएको अनुदान दशैं तिहार जस्ता चाडपर्वमा खर्च गरे। त्यसैले छाप्रोलाई नै घर त छँदैछ भन्ने प्रभावितलाई दोस्रो किस्ता लिन नसक्ने अवस्था आएको छ। घरको जग बसाल्न नसकेकै कारण दोस्रो किस्ताको माग कम भएको हो। प्राधिकरणका सहप्रवक्ता भीष्म कुमार भूषाल।
यो जुन प्रयोजनका लागि राज्यको ढुकुटीबाट पैसा लिएको छ त्यो प्रयोजनमा खर्च गरिएन भनेदेखि त राज्यले चाहिँ त्यत्तिकै चन्दा दिँदै त पक्कै पनि हिँड्दैन। तसर्थ यस सवालमा उहाँले अनुदान सम्झौता गर्दाखेरि नै स्पष्ट रूपमा भन्नुभएको छ, हामी घर बनाउनका लागि चाहिँ प्रयोग गर्छौँ यो रकम लगेर भनेर चाहिँ सम्झौता गरेर उहाँले सही छाप च्यापेर त्यो रकम चाहिँ उहाँको खातामा गएको हुनाले अनुदान रकम लिएर बस त्यत्तिकै चाहिँ चुपचाप बस्न कानून त नै मिल्दैन।
पहिलो किस्ताले घर डिपिसी गरेर प्राविधिकको सिफारिस ल्याए मात्रै दोस्रो किस्ताको रकम दिने सरकारले प्रभावितका समस्या समाधान कसरी हुन्छन् भन्नेतर्फ पनि ध्यान दिनुपर्ने खाँचो छ।
सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
लोक सेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम, सफलताको लागि कहीँ कतै नअलमली सिधै कोसिसमै जाम।
हामी कहाँ सञ्चालन हुने कक्षाहरू, शाखा अधिकृत, नासु, खरिदार, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, अधिकृत क्याडेट, बैंकिङ, सार्वजनिक संस्थान, शिक्षक सेवा आयोगका विभिन्न पद।
मुख्य विशेषताहरू,
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन,
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने, कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था,
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था,
होस्टलको समेत व्यवस्था भएको।
छिटो गरौँ, धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्।
थप जानकारीका लागि कोशिश शैक्षिक केन्द्र, नयाँ पानेश्वर, काठमाडौँ। फोन नम्बर 41070007, 98511-72194।
41070007, 98511-72194।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पुरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44 28 242, 44 28 242।
Come once, you'll certainly be benefited.
बगेको खोला फर्किएला, समयले नि फर्किएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेशनल एकाडेमी MPA, बाग बजार पुरानो बस पार्क नजिकै, फोन 01-424-6024।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। विभिन्न कार्यक्रम गरी आज शहीद दिवस मनाइएको छ। काठमाण्डुको लैनचौरमा भएको विशेष कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले शहीदको शालिगमा माल्यार्पण गर्नुभयो। राणा शासनको विरोध गर्दै नागरिकलाई प्रजातन्त्रको पक्षमा एकजुट गरेको र शिक्षित बनाएको आरोपमा तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेरको निर्णय अनुसार 1997 साल माघ 10 गते शुक्रराज शास्त्रीलाई काठमाडौँको टेकु पचलीमा, माघ 13 गते धर्मभक्त माथिमालाई सिफलमा र माघ 15 गते गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई शोभा भगवतीमा मृत्युदण्ड दिइएको थियो। तिनै 4 जना शहीद लगायत अरू शहीदको सम्झनामा माघ 16 गते शहीद दिवस मनाउने गरिन्छ।
आजको मेरो पनि भन्नु छमा शहीद दिवस बारे उज्यालोको फेसबुक, ट्विटर र आइभीआरमा आएका प्रतिक्रिया लिएका छौं।
फेसबुकमा राज खतिवडा लेख्नुहुन्छ, वर्षमा एक दिन मात्र होइन, मन मस्तिष्कमा शहीदको सपना बोकेर हिँड, त्यसपछि चाहिँ शहीद दिवस मनाउनुको मजै बेग्लै हुन्छ। देखाउनलाई मात्रै मनाइएको शहीद दिवसले त आफैलाई मन पोल्छ होला।
फेसबुकमै विश्वनाथ आपागाई लेख्नुहुन्छ, व्यक्तिगत स्वार्थ बिना देश र नागरिकका लागि आफ्नो ज्यान समेत बलिदान दिने व्यक्तिलाई शहीद भनिन्छ। आज शहीद दिवस भनेर 2 फूलको थुङ्गा चढाउँदैमा शहीदको सपना पूरा हुँदैन, उनीहरूका सपना पूरा गरेर सम्मान गरौं।
नवीन चापागाई लेख्नुहुन्छ, श्रद्धाञ्जली र सम्झनाका 2-4 शब्द अनि फोटोमा 1-2 फूलका गुच्छा चढाउँदैमा शहीदको सम्मान हुँदैन, शहीदको सपना साकार पारौं तब मात्र शहीदको आत्मालाई शान्ति मिल्नेछ।
रिहान ओ प्राउडीको ट्वीट छ, यी नानाभाती दुर्घटनामा मरेकालाई पनि शहीदको लिस्टबाट हटाए मात्र असली शहीदको सम्मान हुन्छ, नत्र एक दिने दिवस चटक मात्रै हो।
अनि आइभीआरमा संखुवा सभाका विष्णु भण्डारी भन्नुहुन्छ,
आमाको काख रित्तो गरी श्रीमतीको सिउँदो खाली पारी छोरा छोरी बेसार बनाई रगत बगाए शहीदले शान्ति दिन देशलाई, तिम्रो स्वार्थ पूरा गर्नलाई होइन थियो नेता मेरो पसिना, राष्ट्रको हितको लागि थियो, धनाढ्य सम्पन्नताको लागि होइन थियो मेरो रगत, गरिब र विपन्न वर्गको उत्थानका लागि थियो, बाबु बाजेको धर्म मास्न होइन थियो मेरो युद्ध, धर्म संस्कृतिको रक्षाका खातिर थियो, स्वदेश परदेशलाई सुम्पने थिएन मेरो चाहना, आफ्नो देशको रक्षाका खातिर थियो, तर सबै शहीदका इच्छा विपरीत भए कार्यहरू, त्यसैले त रोइरहेछन् हजारौं शहीदका आत्माहरू।
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ,
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मोहन पौडेल र ऋतु थेबे। अब विदेशको खबर। विश्व स्वास्थ्य संगठन WHO कुष्ठरोग नियन्त्रणका लागि समावेशी अवधारणा, प्रयत्न र प्रतिबद्धता जनाउनु पर्नेमा जोड़ दिएको छ। विश्वमा रहेका कुष्ठरोगी मध्ये अधिकांश दक्षिण पूर्वी एसियामा रहेको भन्दै WHO यस क्षेत्रका निर्देशक पूनम खेत्रपालले यसको नियन्त्रणका लागि प्रयत्न अझै बढ़ाउनु पर्नेमा जोड़ दिनुभएको छ। सन् 2015 विश्वभर 2,12,000 भन्दा धेरैलाई कुष्ठरोगको संक्रमण भएकामा त्यसको 60% भारतका छन्।
नेपाल दर्पणमा अब केही खेल खबर। न्युरो टीम एनआरटी दोस्रो झापा गोल्ड कप फुटबलको क्वार्टर फाइनलमा पुगेको छ। झापाको डोमलाल मैदानमा अतिरिक्त समयसम्म धकेलिएको खेलमा नेपाल पुलिस क्लबलाई 2-1 हराउँदै एनआरटीले अन्तिम 8 स्थान पक्का गरेको हो।
अस्ट्रेलियन ओपन टेनिसको पुरूष एकलतर्फको उपाधि स्विजरल्याण्डका रोजर फेडररले जितेका छन्। 9 वरियताका स्पेनिस खेलाड़ी राफेल नाडाललाई 3-2 सेटमा हराउँदै 35 वर्षे फेडररले उपाधि जितेका हुन्। 5 पल्ट अस्ट्रेलियन ओपन जितेका फेडररको यो 18 ग्रैंड स्लैम उपाधि हो।
स्पेनिश लालिगा फुटबलमा बार्सिलोना रियल बेटिससँग बराबरीमा रोकिएको छ। आज भएको खेलमा 75 मिनटमा एलेक्स एलेग्रियाले गोल गर्दै टीमलाई अग्रता दिलाए पनि त्यसलाई जोगाउन नसक्दा रियल बेटिस अंक बाँड्न बाध्य भयो। लुइस सुआरेजले 90 मिनटमा बराबरी गोल फर्काएका थिए।
र इंग्ल्याण्डसँगको दोस्रो 2020 क्रिकेटमा भारतले अहिले ब्याटिङ गरिरहेको छ। भारतले ताजा स्थितिमा 16.5 ओभरको खेल सकिँदा 3 विकेट गुमाएर 120 रन बनाएको छ। 3 2020 श्रृंखलामा इंग्ल्याण्ड 1-0 अघि छ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
चाँडोभन्दा चाँडो चुनाव घोषणा गर्न सरकारलाई निर्वाचन आयोगको आग्रह। सबै दलको सहमतिमा जेठको पहिलो साताभित्रै चुनाव गर्ने प्रधानमन्त्रीको भनाई।
क्याम्पसहरूमा सुबिउ चुनावको रौनक बढ्दै अब ढुङ्गामुढा नगर्ने र शैक्षिक विकासमा लाग्ने विद्यार्थी नेताहरूको प्रतिबद्धता।
सरकारले भूकम्प प्रभावितलाई घर बनाउन दिएको सहुलियत रकम सदुपयोग हुन सकेन। पहिलो किस्ता बुझ्ने 80% घर बनाउ।
कुष्ठरोगी प्रतिको हे भावना हटाउन विश्व स्वास्थ्य संगठनको अपील।
र पुलिसलाई हराउँदै एनआरटी झापा गोल्ड कपको क्वार्टर फाइनलमा अस्ट्रेलियन ओपन टेनिसको उपाधि रोजर फेडेररलाई।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सङ्घर्ष विष्टसँगै हामी सुनिता पहरी र सुफल काफ्ले पनि बिदा हुन्छौ। नमस्कार।